नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दुई नम्बर प्रदेशमा अब 21 तहको मत परिणाम आउन बाँकी। कांग्रेस 34, समाजवादी फोरम 22, माओवादी केन्द्र 20, राजपा 19 र एमाले 14 ठाउँमा विजयी।
प्रधानमन्त्री देउवाले आज राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै नेपालको पछिल्लो अवस्थाबारे विश्वलाई जानकारी गराउने।
पाल्पामा पहिरोले गाडी पुर्दा 3 जनाको ज्यान गयो। बागलुङमा जीप पल्टँदा चुनाव गराएर घर फर्कँदै गरेका 2 जना प्रहरीको मृत्यु।
चीनद्वारा उत्तर कोरियासँगको व्यापारमा कटौती, तर उत्तर कोरियाले आणविक परीक्षण रोकेन।
र नेपाली राष्ट्रिय क्रिकेट टिम तेस्रो अभ्यास खेलमा पनि विजयी। इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामद्वारा वेस्टह्याम 3-2 पराजित।
ओएसएस मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर चितवनमा भर्ना सम्बन्धी सूचना।
बीएससी नर्सिङ, पीबीएन र बीपीएसमा केही सिट खाली भएकाले पूर्वाञ्चल विश्वविद्यालयबाट लिएको प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र यस कलेजमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ।
थप जानकारीका लागि ओएसएस मेडिकल कलेज भरतपुर चितवन,
फोन 056-533-472-530-577।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई, टीयू, केयू, पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त।
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत।
24 घण्टा सेवाका लागि स्पिड इन्टरनेशनल प्राली, पुतली सडक, काठमाडौँ।
फोन 01-44-45-712, 44-45-713।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-527-982,
मोबाइल 98-550-50-859, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रदेश नम्बर 2 स्थानीय तहको चुनावको अन्तिम मत परिणाम आउने क्रम चलिरहेको छ। 115 स्थानीय तहको अन्तिम परिणाम आउँदा कांग्रेसको अग्रता कायमै छ। अहिलेसम्म कांग्रेस 34, संघीय समाजवादी फोरम 22, माओवादी केन्द्र 20, राष्ट्रिय जनता पार्टी 19, एमाले 14, फोरम लोकतान्त्रिक 3, जनता दल र नयाँ शक्तिले एक एक ठाउँमा जितेका छन्। 12 16 तहमध्ये 10 स्थानीय तहको नतिजा आएको छ। कांग्रेस, राजपा र संघीय समाजवादी फोरमले 3-3 तथा लोकतान्त्रिक फोरमले एक तहमा जितेका छन्। एमाले र माओवादी केन्द्रले अहिलेसम्म 12 खाता खोल्न सकेका छैनन्। 6 स्थानीय तहको मतगणना चलिरहेको छ। 12 सिमरनगौड नगरपालिकामा कांग्रेसका विजय शंकर यादव, निजगढ़ नगरपालिकामा सुरेश खनाल र करैयामाई गाउँपालिकामा भुवनेश्वर धामी विजयी हुनुभएको हो। यस्तै 12 प्रसौनी गाउँपालिकामा राजपाका भोला प्रसाद गुप्ता, परवानीपुर गाउँपालिकामा हरिनारायण शाह र देवताल गाउँपालिकामा चन्दन कुमार सिंह विजयी हुनुभएको हो। 12 संघीय समाजवादी फोरम नेपालका महेन्द्र प्रसाद यादवले सुवर्ण गाउँपालिकामा, आमिरीलाल प्रसाद शाहले फेटा गाउँपालिकामा र रमेश प्रसाद यादवले 5 नगरपालिकामा जित्नु भएको छ। विश्रामपुर गाउँपालिकामा फोरम लोकतान्त्रिकका आमिरी पाल विजयी हुनुभएको छ।
पर्सामा 16 तहमध्ये 12 तहको नतिजा आएको छ। धोबिनी गाउँपालिकामा कांग्रेसका सुरेश कुर्मी, पर्सागढी नगरपालिकामा लोकनारायण यादव र बहुदरमाई नगरपालिकामा नितेन्द्र शाह विजयी हुनुभएको छ। पर्साको जिरा भवानी गाउँपालिकामा एमालेको रामप्रीत महतो र पटेरवा सुगौली गाउँपालिकामा हरिनारायण चौधरी विजयी हुनुभएको छ। पछिल्लो मतपरिणाम अनुसार पर्सामा माओवादी केन्द्रले तीन तह जितेको छ। जगन्नाथपुर गाउँपालिकामा जालमिया अन्सारी, छिपहरमाई गाउँपालिकामा मनोज गुप्ता र ठोरी गाउँपालिकामा पदमलाल श्रेष्ठले जित्नु भएको छ। यस्तै संघीय समाजवादी फोरम नेपालका प्रदीप जयसवालले सखुवा पर्सौनी गाउँपालिका र श्रीलाल शाह कानुले विन्ध्यवासिनी गाउँपालिकामा जित्नु भएको छ। नेपाल संघीय समाजवादी पार्टीका नथुनी कुशवाहा कालिकामाई गाउँपालिका प्रमुखमा विजयी हुनुभयो। पर्साको पोखरिया नगरपालिकाको मेयरमा नेपाली जनता दलका दीपनारायण रौनियार विजयी हुनुभएको छ।
यसै गरी सर्लाहीका 20 स्थानीय तहमध्ये 16 अन्तिम परिणाम आउँदा राजपाले 5, कांग्रेसले 4, एमाले 3, माओवादी केन्द्रले 2 र संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले 1-1 तह जितेका छन्। सर्लाहीको बसवरिया गाउँपालिकामा कांग्रेसका राम अयोधा राय, हरिपूर्व नगरपालिकामा सियाराम राय, रामनगर गाउँपालिकामा कृष्ण प्रसाद वर्मा र धनकौल गाउँपालिकामा राम आश्रय शाह विजयी हुनुभयो। यस्तै राजपाका देवेन्द्र कुमार यादवले गोगैटा नगरपालिका, महेन्द्र महतोले चन्द्रनगर गाउँपालिका, अभय शाहले बलरा नगरपालिकामा जित्नु भएको छ। सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा राजपाका विनोद कुमार शाह र कौडेना गाउँपालिकामा रामप्रसाद राय विजयी हुनुभएको छ भने माओवादी केन्द्रले सर्लाहीको चक्रघट्टा गाउँपालिका र बागमती नगरपालिकामा जितेको छ। हरिवन नगरपालिकामा एमालेका गणेश प्रसाई, लालबन्दी नगरपालिकामा मानबहादुर खड्का र ईश्वरपुर नगरपालिकामा मनोज देवकोटा विजयी हुनुभएको छ। यस्तै सप्तरीका 18 स्थानीय तहमध्ये 15 अन्तिम नतिजा सार्वजनिक भएको छ। राजविराजमा मतगणना शुरू हुन सकेको छैन, अरू दुई तहको गणना भइरहेको छ। अहिलेसम्मको नतिजामा सप्तरीको सुरुङ्गा नगरपालिकामा कांग्रेसका मुक्तिनाथ चौधरी, अग्नि साहिर, कृष्ण सरवन गाउँपालिकामा परशुराम चौधरी, बेलही चपेना गाउँपालिकामा परमानन्द यादव र विष्णुपुर गाउँपालिकामा लीलाम्बर यादव विजय हुनुभएको छ। यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा राजपाका सतीश कुमार सिंह, रूपनी गाउँपालिकामा हरेराम यादव र डाक्टेश्वरी नगरपालिकामा राजपाकै शिवनारायण शाह विजयी हुनुभएको छ। सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेका उत्तम गौतम विजयी हुनुभएको छ। संघीय समाजवादी फोरम नेपालले सप्तरीमा 4 तह जितेको छ। रौतहटमा 18 स्थानीय तहमध्ये 16 नतिजा आएको छ। त्यसै गरी रौतहट महोत्तरीका 15 स्थानीय तहमध्ये 14 तहको नतिजा आएको छ। महोत्तरीको औरही नगरपालिकामा कांग्रेसका सुनिल कुमार यादव र लोहारपट्टी नगरपालिकामा शैलेन्द्र यादव विजयी हुनुभएको छ। मौतरीमा राजपाले 5 स्थानीय तह जितेको छ। त्यसै गरी धनुषाका 18 तहमध्ये 16 तहको नतिजा आइसकेको छ भने सिराहामा 17 स्थानीय तहमध्ये 16 अन्तिम परिणाम सार्वजनिक भएको छ।
प्रदेश नम्बर 2 एकमात्र महानगरपालिका वीरगंजमा नेपाली कांग्रेसको अग्रता छ। मेयरमा कांग्रेसका उम्मेद्वार अजय द्विवेदीले 8338 मतसहित पहिलो स्थानमा हुनुहुन्छ। संघीय समाजवादी फोरम नेपालका विजयी सरावगीको 8410 र राजपाका राजेशमान सिंहको 6143 मत आएको छ। यस्तै माओवादी केन्द्रका रहबर अन्सारीको 4034, नेकपा एमालेका बसरुद्दीन अन्सारीको 4135 र फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवको 3208 मत रहेको छ। उपमेयरमा काँग्रेसकी शान्ति कार्कीले अग्रता लिनुभएको छ। यस्तै कलैया र जितपुर सिमरा दुवै उपमहानगरपालिकामा एमाले अगाडि रहेको छ। कलैयामा एमालेका मेयर उम्मेद्वार विनोद शाहले 5554, संघीय समाजवादी फोरमका प्रमोद गुप्ताले 5203 र काँग्रेसका राजेश राय यादवले 5373 मत प्राप्त गर्नुभएको छ। यस्तै जितपुर सिमरा उपमहानगरमा एमालेका मेयरका उम्मेद्वार कृष्ण पौडेलले 13760, काँग्रेसका कृष्णवरत सिंहले 11219 र माओवादी केन्द्रका राजन पौडेलले 10655 मत प्राप्त गर्नुभएको छ।
यसैबीच निर्वाचन आयोगले दलका प्रतिनिधिका कारण महानगर र उपमहानगरपालिकाको मतगणना ढिलाइ भएको जनाएको छ। पर्याप्त जनशक्ति र प्रविधिको प्रयोग गरे पनि हरेक दलका प्रतिनिधिले मतपत्रलाई फोटो जस्तै उल्टाई पल्टाई गर्ने गरेकाले ढिलाइ हुने गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले उज्यालोलाई जानकारी दिनुभयो। अरू तहको परिणाम भोलि बेलुकासम्म आइसक्ने भए पनि महानगर र उपमहानगरपालिकाको परिणाम आउन अझै 3-4 दिन कुर्नुपर्ने उहाँले बताउनुभयो। प्रवक्ता ढकालले सप्तमीसम्म भए पनि मतगणनाको सबै काम सकेर मतगणनामा खटिएका कर्मचारीलाई घर पठाइने बताउनुभयो। यसैबीच रौतहटमा एमाले कार्यकर्ताको कुटपिटबाट 4 कांग्रेस कार्यकर्ता घाइते भएका छन्। रौतहटको वृन्दावन नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेसका उम्मेद्वार विजयी भएपछि जुलुसमा जान लागेका कांग्रेस कार्यकर्ताहरूलाई एमाले कार्यकर्ताले बाँसको भाटाले कुटपिट गर्दा शेख खैरुल्लाह, शेख मेराजुल, शेख जाहिर र मोहम्मद सेमुल्लाह घाइते भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राति संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै हुनुहुन्छ। देउवाले सम्बोधन मार्फत नेपालको पछिल्लो अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्र संघको 72 महासभामा भाग लिन देउवा गत मंगलबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री देउवाले आजै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च खर्च कमाई कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ कामा के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखी दुविदा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न नत्र विदेशमा दुःख पाइन्छ।
विगत 19 वर्षदेखि चीनका उच्च स्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वाङजो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू
अङ्ग्रेजी माध्यममा पढाइ हुने
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर
उत्पादित डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र युकेमा पनि कार्यरत
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भए आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली ज्ञानेश्वर काठमाडौँ
फोन 01-44-15-234 98-5-11-49-240
ओएचएस मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर चितवनमा भर्ना सम्बन्धी सूचना
बीएससी नर्सिङ पीबीएन र बीपीएसमा केही सिट खाली भएकाले पूर्वाञ्चल विश्वविद्यालयबाट लिएको प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र यस कलेजमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।
थप जानकारीका लागि ओएचएस मेडिकल कलेज भरतपुर चितवन
फोन 056-533-472-530-577
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेश नम्बर 2 अब 21 तहको मत परिणाम आउन बाँकी कांग्रेस 34 संघीय समाजवादी फोरम 22 माओवादी केन्द्र 20 ठाउँमा विजयी प्रधानमन्त्री देउवाले आज राष्ट्रसंघीय महासभामा सम्बोधन गर्दै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर बागलुङ र पाल्पामा भएका दुर्घटनामा 5 ज्यान गएको छ। बागलुङ सदरमुकामबाट बाटाका चौका लागि छुटेको G1J134 नम्बरको जीप दुर्घटना हुँदा गुल्मी अग्लुङ 8 प्रहरी हवलदार खिमबहादुर विष्ट र गुल्मी हाडहाडे 4 प्रहरी जवान ढालबहादुर श्रेष्ठको ज्यान गएको हो। दुवैजना धनुषाबाट स्थानीय तहको चुनाव सकेर फर्कँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विश्वराज सिंह थापाले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 13 उपचार भइरहेको छ। यस्तै बुटवल पाल्पा सड़क खण्डमा पर्ने सिद्ध बाबामा पहिरो खस्दा 3 ज्यान गएको छ। 1 घाइते भएका छन्। पहिरोले L1C7994 नम्बरको कार र N3X6191 नम्बरको ट्रक पुर्दा कारमा रहेका गुल्मी बलेटकसारका एमलाल गेवाली र तिलकराम भण्डारी र ट्रक चालक पाल्पाको तिनाउका माधव राणाको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते भएकी राधिका भण्डारीलाई लुम्बिनी अस्पताल बुटवलमा उपचार भइरहेको छ। भण्डारी दम्पति छोराको बिहेका लागि सामान किन्न जाँदै गर्दा कार पहिरोले पुरेको हो।
डाक्टर गोविन्द केसीले शिक्षा ऐनमा गरिएको 9 संशोधनले सार्वजनिक शिक्षा धराशायी हुने भन्दै त्यसको विरोध गर्नुभएको छ। राजनैतिक भागभण्डा संस्थागत हुने गरी शिक्षा ऐन संशोधन गरिएको र माथेमा प्रतिवेदनको मर्म विपरीत चिकित्सा शिक्षा ऐनमा मेडिकल कलेज माफियाका स्वार्थ घुसाउन लागिएको भन्दै डाक्टर केसीले विरोध गर्नुभएको हो। आज विज्ञप्ति निकालेर उहाँले माथेमा प्रतिवेदनले सुझाव दिएका बुदा हटाउने र शुल्क निर्धारणमा पनि अहिलेकै मनोमानीलाई कायम राख्ने चलखेल हुनु लाजमर्दो भएको र आम नागरिकको स्वास्थ्यलाई नाफा सेवाको व्यापार बनाउने काम आफ्ना लागि स्वीकार्य नहुने बताउनु भएको छ। अरू विषयमा विवाद गरे जस्तो देखाए पनि भ्रष्टाचारको विषयमा सबै दल मिल्ने गरेको भन्दै डाक्टर केसीले यसको नियन्त्रणका लागि अख्तियार जस्ता संवैधानिक निकाय र न्यायालयले प्रभावकारी रूपमा काम गर्न नसकेको पनि बताउनु भएको छ। विज्ञप्तिमा उहाँले आफ्नो आन्दोलनको अबको निशानामा भ्रष्टाचार गर्ने जोसुकै पनि पर्ने उल्लेख गर्दै 20 गतेदेखि थाल्ने 12 पटकको आमरण अनसन लगायतका आन्दोलन यथावत रहेको पनि स्मरण गराउनु भएको छ।
नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा आज पनि अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमाथि छलफल भएको छ। अध्यक्ष ओलीको प्रतिवेदनका आधारमा प्रदेश नम्बर 1 शिवमाया तुम्बा आम्फे, 2 सत्यनारायण मण्डल, 3 काशीनाथ अधिकारी, 4 गणेश तिमिल सिन्हा, 5 दलबहादुर राणा, 6 एमलाल कणेल, 7 भीम रावल तथा मोर्चा संगठनका तर्फबाट महेन्द्रबहादुर पाण्डेले समूहगत छलफल पछिको सुझाव पेश गरेका छन्। सुझावका आधारमा आगामी चुनावको लागि रणनीति बनाउने एमाले जनाएको छ। 11 बजे बस्ने बैठकमा अध्यक्ष ओलीले प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।
आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा 77 अर्ब 28 करोड रुपियाँको सामान आयात भएको छ। यो गएको आर्थिक वर्षको त्यही समयको तुलनामा 9.3% बढी हो। गत वर्षको तुलनामा यो आर्थिक वर्षमा पेट्रोलियम, सुन, सिमेन्ट, हवाईजहाजका पार्ट पूर्जा लगायतको आयात बढेको छ भने खाने तेल, मेसिन, बिजुलीका सामान, कृषि उपकरण लगायतका वस्तुको आयात घटेको भन्सार विभागले जनाएको छ। यो आर्थिक वर्षको शुरूदेखि नै भारततर्फ 10.1% निर्यात घटेको छ भने चीनतर्फ 11.3% र अरू देशतर्फ 3.2% निर्यात बढेको पाइएको छ। वस्तुगत आधारमा जस्ता पाता, धागो, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैंचा, पोलिस्टर धागो, टुथपेस्ट, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ। नयाँ आर्थिक वर्षको शुरूको 3 महिनामा वस्तु व्यापार घाटा पोहोरको यसै अवधिको तुलनामा 10.7% बढेर 70 अर्ब 60 करोड रुपियाँ पुगेको छ।
नेकपा माओवादी केन्द्र बैतडीले मंगसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ। माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पूर्व सभासद नरेन्द्र कुंवर, प्रतिनिधि सभामा समानुपातिकतर्फ माओवादी पोलिट ब्युरो सदस्य रेणु चन्द तथा प्रदेश सभाका लागि क्षेत्र नम्बर 1 पार्टीका जिल्ला संयोजक प्रेम प्रकाश भट्ट र क्षेत्र नम्बर 2 गोपाल चन्दलाई उम्मेद्वारी बनाउने निर्णय गरेको वाइसिएलका जिल्ला इन्चार्ज कमल बोहराले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
सुजन खनाल फेसबुकमा लेख्नुहुन्छ, चुनाव जोसुकैले जितोस्, एमाले कांग्रेस भनेर हामी अझै पनि लडिरहने हो भने देश विकासतर्फ होइन अझै 100 वर्ष पछाडि धकेलिनेछ। त्यसैले सही काममा सबैले सहयोग र समर्थन गर्नुपर्छ। भ्रष्टाचार, नातावाद, लम्पसरवादको सबैले विरोध गर्नुपर्छ।
फेसबुकमै मनिष खनालले लेख्नु भएको छ, प्रदेशको चुनावमा कुनै एक दलले बहुमत ल्याउनु ठूलो कुरा होइन, यो जीत भनेको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रवादीकै जीत हो।
दैलेखका देवेन्द्र चन्दले हाम्रो आइबीआरमा रेकर्ड गराएको आवाज यस्तो छ।
हाम्रो दैलेख जिल्लाको जब प्रतिनिधिहरू खान हुँदा पनि अहिलेसम्म रोडको विकास भएको छैन र त्यहाँ अनि खानेपानीको पनि व्यवस्था भएको छैन, खास के भइरहेछ अनि र किन त्यहाँका प्रतिनिधिहरू ओइलाइ रहेछन्, के गर्दैछन् भन्ने मेरो अनि गुनासो छ।
नेपाल आइडलको नतिजा सार्वजनिक भएपछि विजेता बुद्ध लामालाई बधाई दिँदै तिवारी रमेश फेसबुकमा लेख्नुहुन्छ, बुद्ध लामालाई बधाई छ, जोसुकैले जेसुकै भने पनि आखिर कला र गला नभएको मान्छे फाइनलमा पुग्ने नै थिएन नि, जसले जिते पनि नेपालले जितेको छ र एक नेपालीले नै जितेको छ।
मगर मिन यसै विषयमा आग्रह गर्नुहुन्छ, जे भए पनि हामी सुन्दर शान्त नेपालका नेपाली हौ, सामाजिक सञ्जालमा जथाभावी शब्द प्रयोग गरेर गाली नगरौं।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कार्यकैरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
साथीहरू उजिर कार्की र सुजाता खत्री मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपाली पन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड, नगरकोट, भक्तपुर। फोन नम्बर 6680029, 98143404, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कल हेभन।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बडा दशैंको तेस्रो दिन आज दुर्गाका स्वरूपा मध्ये चन्द्रघण्टा भगवतीको पूजा गरिएको छ। आज विभिन्न ठाउँका नवदुर्गाका मन्दिर तथा शक्तिपीठमा भक्तजनले पूजा आजा गरेका छन्। घटस्थापना गरेसँगै नवदुर्गाका 9 स्वरूपको पूजा गर्ने गरिन्छ।
जिल्ला प्रहरी कार्यालय गोर्खाको हिरासतबाट भागेका 2 थुनुवा पक्राउ परेका छन्। शौचालयको झ्याल फुटाएर भागेका 17 अभिषेक अधिकारी र सन्दीप सुर्खेतीलाई सदरमुकाममै रहेको उनीहरूका आफन्तको घरबाट पक्राउ गरिएको हो। उनीहरू लागू औषध कारोबारमा पक्राउ परेका थिए। उनीहरूसँगै भागेका 16 दिपेश मजकुटीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
रामेछापमा हिजो बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारले उचित क्षतिपूर्ति नदिएसम्म मृतकको शव नबुझ्ने बताएका छन्। हिजो बिहान रामपुरबाट काठमाडौँको लागि छुटेको 2X6272 नम्बरको बस दुर्घटना हुँदा 3 ज्यान गएको थियो।
पर्वतमा यो वर्ष 40 लप्सी प्रशोधन गरिएको छ। नेपालमै सबैभन्दा धेरै लप्सी उत्पादन हुने पर्वतको मुडी कुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा यो वर्ष 40 लप्सी प्रशोधन गरिएको हो। गएको वर्ष पर्वतमा उत्पादित लप्सीबाट 10 रुपियाँका विभिन्न परिकार अमेरिका निकासी गरिएकोमा यो वर्ष जिल्लामा उत्पादित सबै लप्सी जिल्लामै खपत गरिएको छ।
रामेछापमा नातिको कुटाईबाट हजुरबुवाको ज्यान गएको छ। घरयासी विवादका क्रममा नाति रामबहादुर कार्कीले हजुरबुवा यज्ञबहादुरलाई छातीमा हिर्काउँदा ज्यान गएको प्रहरीले जनाएको छ।
तेह्रथुमको आठराई गाउँपालिकाको छाते ढुङ्गामा रहेको छाता आकारका ढुङ्गाको जीर्णोद्वार गरिएको छ। ढुङ्गाको छाता भएका कारण गाउँको नाम नै छाते ढुङ्गा राखिएको हो। 18 शताब्दीको सुरुतिर 5 ढुङ्गाको छाता रहे पनि भाँचिँदै गएर छाते ढुङ्गाको पहिचान संकटमा पर्न थालेपछि जीर्णोद्वार गरेर 3 ढुङ्गा पुर्याइएको छाते ढुङ्गा पर्यटन प्रवर्धन तथा पूर्वाधार विकास समाजका अध्यक्ष तेजमान कन्दङवाले बताउनुभयो।
अब विदेशको खबर। चीनले उत्तर कोरियाबाट हुने आयात र निर्यातको परिमाण घटाउन थालेको छ। चीनले उत्तर कोरियाबाट उत्पादित कपडा खरिद नगर्ने भएपछि उत्तर कोरियाले वार्षिक 70 करोड डलर आमदानी गुमाउनु भएको छ। यस्तै पोहोर उत्तर कोरियाबाट 1 अर्ब डलरको कोइरा खरिद गरेकोमा यो वर्ष कोइला खरिदको मात्रा पनि घटाइएको चीनले जनाएको छ। चीनको वाणिज्य मन्त्रालयले उत्तर कोरियाबाट प्राकृतिक ग्यास निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। चीनले पेट्रोलियम निर्यातको परिमाण घटाएपछि उत्तर कोरियामा तेलको भाव बढेको छ। कोरियालाई चाहिने अधिकांश दैनिक उपभोग्य वस्तु चीनबाट निर्यात हुँदै आएकोमा चीनले परिमाण घटाउन थालेपछि उत्तर कोरियामा ठूलो असर पर्ने बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय समुदायको विरोधको बावजुद पटक पटक मिसाइल र हाइड्रोजन बम परीक्षण गरेको भन्दै चीनले उत्तर कोरियामाथिको प्रतिबन्ध कडा बनाउन थाले हो। तर उत्तर कोरियाले परमाणु परीक्षण भने रोकेको छैन। उत्तर कोरियाले आज परमाणु परीक्षण गर्दा 3.4 स्केलको भूकम्प गएको चीन र दक्षिण कोरियाका वैज्ञानिकले जनाएका छन्। यस्तो प्रकारको धक्का परमाणु परीक्षण गर्दा मात्रै उत्पन्न हुने चीनका वैज्ञानिकले दावी गरेका छन्।
अब केही खेल खबर। भारतको तमिलनाडु ए टिमसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिम 147 रनले विजयी भएको छ। नेपालीलाई दिएको 312 रनको लक्ष्य तमिलनाडु पछ्याएको तमिलनाडु 45 ओभर 3 बलमा 164 रनमा अल आउट भयो। नेपालका सन्दीप लामिछानेले 3, सुशील कण्डेल र करण केसीले 2 तथा दिपेन्द्र सिंह ऐरी, वसन्त रेग्मी र ललित सिंह राजवंशीले 1-1 विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 5 विकेट गुमाएर 311 रन बनाएको थियो। नेपालका शरद भेसावाकरले 100 तथा सागर पुनले 77 र दिपेन्द्र सिंह ऐरीले 73 रन बनाए। विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत हङकङसँग हुने खेलको तयारीका क्रममा नेपाली टोलीले भारतको चेन्नईमा अभ्यास गरिरहेको छ।
प्रिमियर लिग फुटबलमा टोटनह्यामले वेस्टह्यामलाई 3-2 हराएको छ। टोटनह्यामका लागि केन इरिक्सन र औरियरले गोल गरे। वेस्टह्याम लीग अन्तर्गत अहिले एभर्टन र बर्नमाउथ, साउथह्याम्प्टन र म्यान्चेस्टर युनाइटेड तथा चेल्सी र स्टोक सिटी खेलिरहेका छन्। पहिलो हाफको खेल चलिरहँदा वाटफोर्डले स्वेन्सालाई 1 गोल, चेल्सीले स्टोकलाई 2 गोल र म्यान्चेस्टर युनाइटेडले साउथह्याम्प्टनलाई 1 गोल हानेको छ।
आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। आज रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंगदर्पण यस वर्षका दशैं गीतमा केन्द्रित छ।
दशैं सुरु भएसँगै गाउँघरमा चहल पहल सुरु भइसकेको छ। घरबाट टाढा बस्नेहरू पनि गाउँघर फर्किँदैछन्। वर्षभरिको कमाईले किनमेल गरी घर फर्किनेको चाप यति बेला गुड्ने गाडीदेखि उड्ने हवाईजहाजसम्मै छ। गाउँघरमा ससाना केटाकेटीदेखि ठूला बडासम्म दशैंका गीत गाउँदै रमाइरहेका छन्। गाउँबाट सहर अनि परदेश पुगेका छोराछोरी फर्किन लागेपछि घरमा आमा बुवा पनि दङ्ग हुन्छन्। तर धेरैजना विदेश गएर होला, यस वर्ष बजारमा आएका सबैजसो गीतमा परदेशकै पीडा समेटिएको छ। परदेशीका दुःखसँगै घरदेशीका समस्या र पीडा पनि गीतमा छन्। रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता र दशैं तिहारमा पनि घर आउन नसक्ने कुरा गीतका भावमा प्रकट भएका छन्। दशैंमा आफ्नो बाटो हेरी बसेकी आमा बुवा र घर परिवारलाई आफ्नो प्रतीक्षा नगर्न पनि धेरै परदेशीले गीत मार्फत नै भनेका छन्। दशैंमा घर पुगेर परिवारसँग सँगै बसी टीका र आशीर्वाद थाप्ने रहर कसलाई हुँदैन। तर पनि घर परिवारकै खुशी र सुखका लागि विदेश जानै पर्ने बाध्यता बढ्दो छ। भने जस्तो नहुँदा र दशैं तिहार जस्ता ठूला चाडबाडमा पनि घरमा आउन नसक्नाले आमा बुवादेखि प्यारा प्यारीको मन निकै दुखेको कुरा दशैं गीतमा समेटिएका छन्।
Yeah.
दशैं तिहार मान्ने शैली पनि भड्किलो बन्दै गएको छ। आफ्नै क्षमता र कमाईले सक्ने जति मात्रै किनमेल गरी दशैं मनाउनु पर्छ भन्ने भाव बोकेका गीत पनि यसपालिका दशैं गीतमा छन्।
जे जस्तो छ त्यसैमा दशैं मनाइन्छ।
दशैं तिहारले जमघट र मेलमिलाप मात्रै होइन, नेपाली नेपाली बीचको आत्मीयता, एकता र घनिष्ठता बढाउँदै गएको छ। देश विदेशमा जहाँ भए पनि नजिकका साथीभाइसँग गाउँघरका सम्झना साटासाट गर्दै राष्ट्रिय एकताको प्रतीकका रूपमा दशैं मनाउने चलन पनि बढ्दै गएको छ।
रंगदर्पणसँगै नेपाल दर्पणको समय सकिने लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दुई नम्बर प्रदेशमा अब 21 तहको मत परिणाम आउन बाँकी। कांग्रेस 34, संघीय समाजवादी फोरम 22, माओवादी केन्द्र 20, राजपा 19 र एमाले 14 ठाउँमा विजयी।
प्रधानमन्त्री देउवाले आज राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै नेपालको पछिल्लो अवस्थाबारे विश्वलाई जानकारी गराउने।
पाल्पामा पहिरोले गाडी पुर्दा 3 जनाको ज्यान गयो। बागलुङमा जीप पल्टिँदा चुनाव गराएर घर फर्कँदै गरेका 2 जना प्रहरीको मृत्यु।
चीनद्वारा उत्तर कोरियासँगको व्यापार कटौती, तर उत्तर कोरियाले आणविक परीक्षण रोकेन।
र नेपाली राष्ट्रिय क्रिकेट टिम तेस्रो अभ्यास खेलमा पनि विजयी। इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामद्वारा वेस्ट ह्याम 3-2 पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की विदा हुन्छौ। नमस्कार।